आजचयामि क्रिश्चियन जीवन का दुःख कष्टहरुको बारेमा चाहिँ अध्ययन गर्नेछु। हाम्रो विश्वासी जीवनमा आइपर्न सक्ने र आइपर्ने दुःख कष्टहरुको बारेमा। अनि हामी सबभन्दा पहिला चाहिँ अय्युबको पुस्तकमा पल्टाउँ, एउटा पद पढौँ त्यहाँ। अय्युबको पुस्तकको पाँच अध्यायमा अय्युब पाँचको सात पद, यो चाहिँ 721 पन्नामा छ। यहाँ लेखिएको छ अय्युब पाँच अध्यायको सात पदमा, आगोको फिलिङ्गो माथि उडे झैं, आगोको फिलिङ्गो माथि उडे झैं मानिस पनि दुःखकै लागि जन्मन्छ। आगोको फिलिङ्गो कहिले पनि तल जमिनतिर जाँदैन, जहिले पनि माथि नै उड्छ। त्यस्तै मान्छे पनि दुःखकै लागि जन्मन्छ भनेर भनेको छ। रोमी आठ अध्यायमा पनि जाउँ। रोमी आठ अध्यायको अठारदेखि उन्नाइस, रोमी आठ को अठारदेखि अनि अझ अलिकति बढी पढ्न सकिन्छ। रोमी आठको अठारबाट शुरू गरौँ। किनकि म ठान्दछु यस वर्तमान समयका दुःख कष्टहरू त्यस महिमासँग तुलना गरिने योग्यका छैनन् जो हामी माथि प्रकट हुनेछ। किनकि सृष्टिको तीव्र आशाले पनि परमेश्वरका पुत्रहरूको प्रकट हुवाईलाई पर्खिरहेको छ। किनकि सृष्टि व्यर्थताको अधीनतामा राखिएको छ, आफ्नै इच्छाले होइन तर उहाँको इच्छाले, जसले यसलाई अधीनतामा राख्नुभएको छ यस आशामा। किनभने सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाएर परमेश्वरका सन्तानको महिमापूर्ण स्वतन्त्रताभित्र प्रवेश गर्नेछ। बाइस पद, किनकि हामी जान्दछौ अहिलेसम्म पनि सारा सृष्टि एकसाथ अय्या अथा गरिरहेको र प्रसूति वेदनामा तडपिरहेको छ। तेइस पद, अनि तिनीहरू मात्र होइनन् तर हामीहरू पनि जससँग आत्माको पहिलो फल छ, हामी आफै पनि धर्मपुत्र ग्रहणको अर्थात हाम्रो शरीरको छुटकाराको बाटो हेर्दै हामी आफू भित्रभित्रै अय्या आत्था गर्दछौ। अनि अरू खण्डहरू पनि हामीले पढ्न सक्थ्यौं। यस वर्तमान समयमा दुःख कष्टहरू हुन्छन्, त्यसैले दुःख आइपरेको देखेर एउटा विश्वासी जिल्लो पर्नु पर्दैन, हुँदैन पनि, किनकि यो त क्रिस्चियन जीवनमा एउटा आवश्यक कुरा हो भनेर बाइबलले खुलस्त बताएको छ। हामीलाई किन दुःख हुन्छ भन्ने समेत बाइबलले बताइदिएको छ। अब दुःखहरू अनेकौं रूपमा आउने गर्छन्, दुःखको धेरै अनुहारहरू छन्। रोग बिमार लाग्नु, तपाईँ कतिजना होइन औषधि खाँदै हुनुहुन्छ, शारीरिक पीडा हुनु, अनि मानसिक निराशा हुनु र अन्धारोपनले छोपिन, अनि चीजबीज टुटफुट हुनु, हाम्रो गिटार दुईटा तार चुडिया छ, त्योभन्दा ठूला ठूला कुराहरू भुइँचालोले टुटफुट हुन्छ, नास्तिक भुइँचालोले कति भयो किन भयो भन्छ मान्छेहरू, खिएर जानु, सामान त पुरानो हुँदै जान्छ सधैँ नयाँ त हुँदैन, अभाव पर्नु, यो सबै दुःखहरू, नोक्सानी भोग्नु, आशा टुट्नु, मनोरथ विफल हुनु भनेको हामीले सोचेको पुरा नहुनु, त्यो पनि दुःख, अझ बदनामी गरिनु र अरूबाट अन्य दुर्व्यवहारको शिकार बन्नु, यस्ता दुःखहरू आइपर्छन् जीवनमा। अनि विश्वासीको जीवन चाहिँ परमेश्वरकै हातमा नियन्त्रणमा हुन्छ भनेर चाहिँ हामीले सम्झनु पर्छ। कसरी? जसरी एउटा गोलो त्यो पाङ्रा चक्रको सामु चाहिँ एउटा कुमाले बस्दछ र आफ्नो भाँडालाई बनाइरहेछ, पुरा घुमिरहेछ त्यहाँ, तर कसको हातमा छ त्यहाँ? त्यो कुमालेको हातमा छ। माटोलाई यताबाट थिच्छ, उताबाट थिच्छ, पानी राख्छ, अनेक गर्छ। अथवा जसरी एउटा किसानले आफ्नो हुनसक्छ कुनै बोट बिरुवालाई उसले चाहिँ छिमल्छ, छिमल्ने हँसियाले उसले काट्छ त्यसलाई किन? अझ फल फलाउनलाई। अङ्गुरको बोटलाई चाहिँ त्यसो गर्दो रहेछ, त्यसलाई धेरै फल फलाउनलाई प्रभुले भन्नुभएको छ। अथवा जसरी एउटा सुनारले चाहिँ उसको सुनलाई चाहिँ खार्दैछ, अनि त्यसैले यहाँ रोमी 8:28 यस्तो लेखेको छ, हेर्नुहोस् त, अनि हामी जान्दछौ परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन् उनीहरूका निम्ति जो उहाँकै मनसाय अनुसार बोलाएका छन्। प्रभु येशु हाम्रो परमेश्वरले चाहिँ सुरुबाट नै अन्तको कुरा जान्नुहुन्छ र हाम्रो जीवनमा उहाँको उद्देश्य पूरा हुनलाई उहाँले जे गर्नुपर्छ नि त्यो गर्न सक्नुहुन्छ, त्यसको लागि बुद्धि छ, अनि उहाँले जस्तो बनाउनु पर्ने त्यस्तो बनाउन सक्नुहुन्छ। एउटा कुमाले लाई उहिले थाहा छ, हुन त यसो हेर्दा माटोको डल्लो जस्तो मात्रै छ, के बनाउँदैछ यसले है, तर त्यो घुम्न थाल्छ अनि उसलाई चाहिँ थाहा छ, यहाँभित्र उसलाई थाहा छ, म चाहिँ यस्तो भाँडा बनाउने छु, अनि समय लाग्छ तर बन्छ। त्यसैले हामी केही कुराहरू हेर्नेछौँ आज। पहिलो कुरा चाहिँ एउटा विश्वासी एउटा श्रापित संसारमा बाँचिरहेको हुनाले उसले दुःख भोग्दछ। यहाँ हामीले अघि पढ्यौँ होइन, सारा सृष्टि एकसाथ अय्या अथा गरिरहेको छ भनेछ। अनि त्यो अस्तिको भुइँचालोले चाहिँ एउटा हामीलाई सम्झना गराउँछ, यो सारा सृष्टि नै प्रसूति वेदनामा जस्तो अय्या आथा गरिरहेको छ। हुन त हामीले मुक्ति पाएका छौ, तर अझै पनि हामी कहाँ छौ? परमेश्वरले श्राप दिएकै संसार हो यो, त्यो त बिर्सिनु भएन नि। त्यो संसारलाई त उहीले आदमले पाप गरेपछि तेरो कारण भूमि अब श्रापित भएको छ भन्नुभयो, त्यो त आजसम्म जारी छ। प्रभु येशु नाउन्जेलसम्म त्यो हुन्छ, अनि प्रभु येशु आएर चाहिँ हजार वर्षको राज्यको सुरुवातमा चाहिँ उहाँले सबै कुरा बदल्नुहुन्छ। अझ पनि त्यहाँ पाप बाँकी हुन्छ र यो नयाँ आकाश नयाँ पृथ्वी बनाउनलाई अहिलेको आकाश पृथ्वी नहटाएसम्म चाहिँ पूर्ण रूपले यो चाहिँ छुटकारा पाएको हुँदैन। त्यसैले गर्दा अब यही संसारमा छौँ, त्यसैले फलस्वरूप यो श्रापित संसारमा भएकोले यो यहाँ हुने समस्याहरूले हामीलाई पनि समात्छ, हामी त्यसबाट उम्कँदैनौँ विश्वासी हुँदैमा भन्ने कुरालाई चाहिँ यो रोमी 8 यो पुरै खण्डले चाहिँ हामीलाई बिर्सन पनि दिँदैन। यो पढ्यो भने है हामी एक पापी संसारमा बाँचिरहेका को हौ? पापीहरू हौ हामी आफै पनि। पावलले यो रोमी 8 खण्डमा चाहिँ यो वर्तमान जीवनलाई चाहिँ कस्तो कस्तो शब्द प्रयोग गरेर बयान गर्छन् हेर्नु न। उसले भन्छ 21 विनाशको बन्धन रे, बन्धन भनेको त बानिनु, केले बानेछ रे? विनाशले, नष्ट हुनको लागि चाहिँ बाँधिएको छ रे यो संसार। अर्को चाहिँ अय्या आत्था रे, त्यो त त्यति रमाइलो सुनिँदैन, कतिजना अय्या आत्था गर्नुभयो गएको हप्ता है, ज्वरोले हुनसक्छ है, दाँत दुखेर हुनसक्छ है, अथवा रुगा मार्कीले हुनसक्छ होइन त, टाउको दुख्छ, पेट दुख्छ, अनेक हुन्छ, खुट्टा दुख्छ, जोर्नी जोर्नी कटकट खान्छन् है। अनि यहाँ अर्को शब्द पनि बयान गरेछ, प्रसूति वेदनाले, यो भनेको त नानी जन्माउँदाखेरि जुन ठुलो पीडा हुन्छ एउटा स्त्रीलाई, त्यस्तो खालको पीड़ा हुने खालको शब्द प्रयोग गरेछ यो सारा सृष्टिले र अर्को शब्द तड्पिरहेको छ अरे यो नेपाली शब्द तड्पिरहेको छ मतलब उसलाई एकदम कष्ट भइरहेको छ यहाँ चाहिँ हामीलाई के को सम्झना गराइदिएछ भने त्यही अदनको बगैँचामा जहाँ आदमले पाप गरे अनि परमेश्वरले त्यहाँ भन्नुभएको कुरा एकचोटि उत्पत्ति तीन अध्यायमा हामी फर्केर त्यो सम्झना गरौँ उत्पत्ति तीनको सोह्रदेखि उन्नाइस परमेश्वरले नखानु भनेको फल खाएपछि परमेश्वरले हवालाई आदमलाई भन्नुभएको कुराहरू पढ्न लागिरहेछौँ उत्पत्ति तीनको सोह्रमा स्त्रीलाई उहाँले भन्नुभयो तेरो सुत्केरी वेदना म ज्यादै गरी बढाइदिनेछु दुःखसँग तैँले बालक जन्माउनेछस् तेरो इच्छा पतितर्फ नै हुनेछ र त्यसले तँलाई अधीनमा राख्नेछ सत्रपद त्यसपछि आदमलाई उहाँले भन्नुभयो तैँले तेरी स्वास्नीको कुरा सुनेर मैले नखानु भनेको रुखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैँले खानेछस् त्यसले तेरो निम्ति काँडा र सिउँडीहरू उमार्नेछ र तैँले खेतको सागपात खानेछस् माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैँले खानेछस् किनकि माटैबाट त निकालिएको थिइस् त माटै होस् र माटैमा फर्किजानेछस् परमेश्वरले आदमको पापले गर्दा भूमिलाई श्राप दिनुभयो त्यसको कारणले हामी चाहिँ आजसम्म झारपात हिलो मैलो ढुङ्गा बालुवा किरा फट्याङ्ग्रा खिया टुटफुट क्षय कठोर परिश्रम पीड़ा यी सबै कुराको सामना गरि नै रहनु परेछ अनि परमेश्वरले चाहिँ एकदम अझैसम्म ठूलै नतिजा हुने गरिकन स्त्रीलाई पनि श्राप दिनुभएको हामीले यहाँ पढ्यौं होइन त के अथवा न्याय गर्नुभएको हामीले पढ्यौं तेरो सुत्केरी वेदना म ज्यादै गरी बढाइदिनेछु इत्यादि जस्तो कि उदाहरणको लागि हामीले चाहिँ यो दाँतको दुखाइको लागि मात्र सोचौँ एकछिन सानो कुरा अनि दाँत दुख्ने भनेको चाहिँ प्राय ज्यादा मिठाई खाएर हुन्छ होइन मैले पनि सानोमा चाहिँ दसवटा चक्लेट किनेपछि पाँच मिनटमा हजम हुन्थ्यो त्यो क्राम 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 मकै चपा जस्तो खाएँ अनि अब दाँत माझ्ने पनि होइन गएर मुकुल्ला गर्ने पनि होइन अनि त्यसपछि के हुन्थ्यो म चाहिँ छ क्लासमा नपुग्दै चाहिँ दाँत चाहिँ अब यहाँ डाक्टरले चाहिँ खनेर त्यहाँ सिमेन्टी भर्नुपर्ने भइसकेको थियो अनि त्यसपछि हुन थाल्यो अरू पनि किनभने यो ज्यादा मिठाई खाएर चाहिँ त्यस त्यो दाँतलाई चाहिँ कुहाउने काम हुन्छ कुहिन थाल्छ यो भनेको त के हो भने जसले अथवा मानिसले जे छर्छ त्यसैको कटनी गर्छ भन्ने बाइबलको नियम पुरा भइरहेको थियो है र साथै अर्को कुरा पनि हो हामी चाहिँ कस्तो शरीरमा बाँचिरहेका रहेछौँ एउटा नाश हुने शरीरमा बाँचिरहेका रहेछौँ भन्ने कुराको पनि तथ्यको पनि नतिजा हो खुसीको कुरा स्वर्गमा चाहिँ त्यस्तो हुने छैन जीवन चाहिँ यस्ता दुःखले त भरिभराउ छ यस्ता कुरालाई लिएर परमेश्वरको विरुद्धमा चाहिँ गनगन गर्नु है उहाँलाई शंका गर्नु त्यो चाहिँ बुद्धिमानी हुँदैन त्यो चाहिँ बुद्धिमानी हुँदैन है भन्नै पर्ने हो भने चाहिँ तपाईँ र मैले चाहिँ नि पाउनु पर्ने भन्दा बढी नै कृपा पाएका छौँ पाउनु पर्ने भन्दा ज्यादै ज्यादै धेरै नै कृपा परमेश्वरले हामीलाई देखाइरहनु भएको छ अब यस पापले श्रापित भएको संसारमा बस्दा कोही कोही मान्छेहरूले चाहिँ त्यसको वास्तविकतालाई चाहिँ जनाउन यसरी पनि भन्ने गर्छन् यो चाहिँ अङ्ग्रेजीमा एउटा भनाइ छ क्या अनि नेपालीमा त्यसलाई उल्टा गर्दा चाहिँ यसरी भन्ने गर्छ गडबड हुन सक्ने जुनसुकै पनि कुरा गडबड भएर छाड्छ भन्ने एउटा चाहिँ भनाइ पनि छ हामी अब यस अवस्थाबाट चाहिँ यहाँ संसारमा रहन्जेल चाहिँ हामी फुत्कँदैनौँ ख्रिस्ट नआउन्जेल हामी फुत्किँदैनौँ। अनि तर ख्रिस्ट आउनुभएको चाहिँ हामीले चाहिँ के पाउँछौँ, रोमी आठमा भनेको थियौँ छुटकारा पाउँछौँ, यो शरीरको छुटकाराको बाटो हेर्दैछौँ हामी। हामीलाई त आशा छ है, यो सधैँलाई होइन, एक दुई दिन हो, शरीरको छुटकाराको बाटो हेर्दैछौँ। तर यहाँ रहन्जेल चाहिँ हामी चाहिँ यो पीडादायक अवस्थाबाट चाहिँ गर्दैनौँ। अनि शरीरको बाटो, शरीरको छुटकाराको बाटो भनाएको मतलब चाहिँ के हो भने हाम्रो शरीर नै बौरेर उठाउनुहुनेछ, एक दिन नयाँ शरीर हामीलाई दिनुहुनेछ भनेको हो। अनि तब मात्र शोक र सुस्केरा चाहिँ हुने छैन, त्यसको सट्टा चाहिँ रमाट र आनन्द मात्र हुनेछ, त्यो चाहिँ त्यसको बाटो हामीले। अब म चाहिँ एकचोटि हिब्रू बाह्र अध्यायमा पल्टाउनुहोस् त, त्यो भयो एउटा कुरा है, हामी चाहिँ पापले श्राप आएको संसारमा बाँचिरहेको छौँ, त्यसैले क्रिस्चियनलाई दुःख हुन्छ, क्रिस्चियन हुँदैमा ऊ त यो संसारमा आइपर्ने दुःख कष्टहरूबाट वञ्चित छैन। दोस्रो कुरा, पापको र परमेश्वरको ताडनाको कारणले पनि विश्वासीले दुःख भोग्छ, पापको कारणले पनि विश्वासीले दुःख भोग्नुपर्छ, अनि परमेश्वरले उसलाई छडी लाउनु भएको कारणले पनि दुःख भोग्छ। सुन्दै हुनुहुन्छ है, नसुत्नुहोस् है, राम्रो कुरा गुमाउनु होला फेरि यहाँ। हेर्नु न, हिब्रू बाह्रको एक पदमा हामीलाई यहाँ बताइएको छ, हिब्रू बाह्रको एकमा, यस कारण यति ठूलो साक्षीहरूको बादलले हामी पनि घेरिएका हुनाले, अब हामीलाई भनेछ आओ हरेक भार र पाप जसले हामीलाई सजिलै झेल्दछ, पन्साउ, त्यो भार हो पाप भनेको, त्यो हामीलाई दुःख दिने कुरा हो पाप भनेको, भारी हो त्यो, क्या एक टन भारी है, त्यो भार र पाप जसले हामीलाई सजिलै झेल्दछ अरे, हामीलाई चाहिँ है झेल्छ अरे, हामीलाई दुःख दिने चिज हो त्यो, त्यसलाई पन्साउँ र धीरजसँग हाम्रो सामु राखिएको त्यो दौड दगुराउँ। परमेश्वरले आफ्ना सन्तानलाई उनीहरूको पापको कारण ताडना दिने भएकोले पनि विश्वासीले दुःख भोग्दछ। परमेश्वरले आफ्नो छोराछोरी हो भने चाहिँ उसले पाप गर्यो भने उसलाई लट्ठी लाउनुहुन्छ, आफ्नो पापको कारण विश्वासीहरूले दुःख पाएका छन्। बाइबलमा हामी हेऱ्यौँ भने दाउद भन्ने एकजना विश्वासी नै हुन्, तर उसको पापले गर्दा के भयो, बेसरी दुःख पायो दाउदले, पाउने नपर्ने दुःख पायो, उसको पापले गर्दा चाहिँ पायो। के भयो भने एक चाहिँ उसको अवैध सन्तान भनेको चाहिँ उसको विवाहबाट, पवित्र विवाहबाट जन्मेको सन्तान होइन, तर उसको व्यभिचारबाट जन्मेको सन्तान के भयो, मर्यो, दुःख पायो। अर्को अरू छोराहरू जसका उसको जन्मेका थिए विवाहबाट नै, तिनीहरूले चाहिँ विद्रोह गरे है दाउदकै विरुद्धमा, त्यो सब पढ्न सक्नुहुन्छ दोस्रो समय बाह्र अध्यायमा, यसो समय लगाएर पढ्नुहोस् न के कस्तो भयो। हुन त उसले पाप स्वीकार गरे, अनि पाप स्वीकार गरेपछि परमेश्वरले क्षमा पनि गर्नुहुन्छ, तर है त्यो पापको असर चाहिँ रहिरहन्छ, अझै रहिरहन्छ। अनि तपाईँले अनि आफ्नो जीवनमा पनि उदाहरण दिन सक्नुहुन्छ, ल तपाईँ जवान अवस्था हुँदा अथवा होइन तपाईँलाई पाउनुभन्दा अगाडि तपाईँको अनेकौँ खानपिन गर्ने बानी थियो, सायद धेरै चुरोट खानुभयो, अनि पछि त होइन तपाईँले छोड्नुभयो, विश्वास गर्नुभयो त्यो घिनलाग्दो कुरा भनेर, तर त्यो उहिले खाएको चुरोटले छ नि यहाँ फोक्सोलाई बिगारेको कुरा त त्यो विश्वास गर्दैमा चट त हुँदैन, त्यसले त अब 50, 60, 70 वर्ष होइन पुग्दै जाँदा त खुवाइ खुवाइ गर्न थाल्छ है, हाँस्दै हुनुहुन्छ है हो। अनि त्यो हेर्नुहोस् पापको असर चाहिँ अझै रहन्छ, हामीले विश्वास गरेपछि पनि स्वर्गमा हामी पुगेपछि चाहिँ सट हुन्छ, किनभने हामीलाई चाहिँ यो आदमबाट पाएको शरीरबाट छुटकारा दिएकन ख्रिस्टको जस्तै शरीर दिइनेछ। तर देख्नुभयो है पाप स्वीकार गर्दैमा हामी सब उम्किन्छ भन्ने होइन, त्यसको असर अझै रहिरहन्छ। कोरिन्थको मण्डलीमा पनि त्यस्तो भयो, त्यहाँ चाहिँ कति विश्वासीहरूले चाहिँ प्रभु भोजलाई चाहिँ बेठिक तरिकाले लिइरहेका थिए, उनीहरू पापमा जिइरहेका थिए अनि हल्का प्रकारले उनीहरू प्रभुको कुराहरूलाई चाहिँ पवित्र कुराहरूलाई चाहिँ अपवित्र पार्दथे। अनि परमेश्वरले के भन्नुभयो, त्यहाँ त ताडना दिन थाल्नुभयो, कोही कोही रोगी भयो, कोही कोही त मरे पनि। त्यसैले पापलाई ताडना दिनुहुन्छ। अब पापलाई ताडना दिने परमेश्वरको विभिन्न उपायमध्ये एउटा उपाय चाहिँ के हो भने, उहाँले यस संसारमा अधिकारीहरू राख्नु भएको छ, भनेको पुलिस अनि अड्डा अनि सिपाही अनि जेलखाना, यो परमेश्वरले राख्नुभएको अधिकारीहरू। त्यसैले उनीहरूको लागि पनि हामी प्रार्थना गर्छौँ। पहिलो पत्रुस 4:15 त्यसैले हामीलाई भनेको छ, पहिलो पत्रुस 4:15 यहाँ भनेछ, तर तिमीहरू मध्ये कसैले पनि होइन विश्वासी एकजनाले चाहिँ कसैले पनि हत्यारा वा चोर वा कुकर्मी वा अर्काको काममा हात हाल्ने भइकन दुःख नभोगोस् रे, त्यस्तो खालको काम गरेर जेल नजानु नपरोस् एउटा विश्वासी भन्दैछ। मैले राखे हो त्यो जेल, मैले राखे हो त्यो सिपाहीहरू, मैले सरकारलाई चाहिँ अधिकार दिया छु भन्नुभएको छ। अनि परमेश्वरका जनहरूले यदि कानून उल्लङ्घन गर्यो भने छ नि, उनीहरू त्यो दण्डबाट सुरक्षित हुँदैन। भन्नुपर्दा तिनीहरू नै पहिला पक्राइनलाई परमेश्वरले चाँजो पाँजो पनि मिलाउनुहुन्छ। हो यदि विश्वासीले गडबड गर्न थाल्यो भने आफ्नो छोराछोरीलाई बढी प्रेम गर्नुहुन्छ अनि उसलाई चाहिँ लाइनमा ल्याउनलाई चाहिँ गएर पक्रा यसलाई भनेर चाहिँ कानुनलाई पनि प्रयोग गर्नुहुन्छ। म त परमेश्वर छोरा हो, हेर्नुहोस् मलाई त्यो पुलिसले नसमातोस् मैले चोरेको, त्यस्तो हुँदैन। परमेश्वर त्यस्तो गर्नुहुन्न, परमेश्वरले चाहिँ ठिकठाक गर्नुहुन्छ, उसलाई सिधा ल्याउनलाई चाहिँ छिट्टो काम गर्नुहुन्छ है। अनि यो ताडना दिने कुराको बारेमा चाहिँ हामीले विचार गर्यौँ भने हिब्रू 12:1 यहाँ विभिन्न कुराहरू हामीले सिक्न सक्छौँ। पहिलो कुरा त के भने, यो परमेश्वरले गर्नुहुने पापको अनुशासन भनेको, पापको कारण उहाँले जुन आफ्नो जनलाई छडी लाउनुहुन्छ नि, त्यो चाहिँ वास्तवमा उहाँको प्रेमको काम हो, उहाँले प्रेम गरेकोले हो। हेर्नु न हिब्रू 12:6 ल्याएको छ, किनकि जसलाई प्रभुले प्रेम गर्नुहुन्छ उसलाई ताडना पनि दिनुहुन्छ अनि आफूले अपनाएको हरेक छोरालाई कोर्रा पनि लाउनुहुन्छ। आफ्नो छोरालाई प्रेम गरेको थियो। दोस्रो कुरा, परमेश्वरले गर्नुहुने पापको अनुशासन चाहिँ उसको भलाइको लागि हो, उसको उन्नतिको लागि हो। हेर्नुहोस् त हिब्रू 12:10, किनकि साँच्चै उनीहरूले त जुन कुरा उनीहरूलाई असल लाग्दथ्यो त्यही अनुसार थोरै दिनका निम्ति हामीलाई ताडना दिए, भनेको हाम्रो शरीरको बुवा आमाले त हामीलाई छ नि आफ्नै विचारले हामीलाई कहिलेकाहीँ पिटे होइन इत्यादि, तर परमेश्वरले त उहाँले त हामी उहाँका पवित्रताका भागी हौ भनेर हाम्रा फाइदाका निम्ति ताडना दिनुहुन्छ। परमेश्वर त अति असल बुवा हुनुहुन्छ, उहाँले आफ्ना सन्तानलाई सुधार्नुहुन्छ। अब प्रश्न एउटा, तपाईँ चाहिँ कस्तो बुवा हुनुहुन्छ, तपाईँ कस्तो आमा हुनुहुन्छ? अर्को कुरा, परमेश्वरले गर्नुहुने पापको अनुशासन चाहिँ मुक्तिको एउटा प्रमाण पनि हो। कसैलाई परमेश्वरले अनुशासन गर्दै हुनुहुन्छ भने उसले चाहिँ मुक्ति पाएको रहेछ, ऊ साँच्चै परमेश्वरको छोरा रहेछ भन्ने चाहिँ प्रमाण पनि हो। हिब्रू 12:7-8 यो लेखेको छ, यदि तिमीहरूले ताडना सह्यौ भने परमेश्वरले तिमीहरूसित छोराहरूसित झैं व्यवहार गर्नुहुन्छ, किनकि कुन छोरा होला जसलाई बाबुले ताडना दिँदैन? तर तिमीहरूले ताडना पाएनौ भने जुन ताडनाका भागी सबै हुन्छन् तब तिमीहरू व्यभिचारद्वारा जन्मेका सन्तान हो, छोराहरू होइन। त्यसैले यदि एउटा व्यक्तिले परमेश्वरबाट ताडनै पाउँदैन भने चाहिँ त्यो व्यक्ति चाहिँ परमेश्वरको सन्तान होइन भनेछ। अनि त्यसैले छ नि एउटा विश्वासी, साँचो विश्वासी चाहिँ मन लाग्दी जिए हुन्छ भनेर उसले कहिले भन्दैन है। जसले चाहिँ मन लाग्दै जिए हुन्छ भन्छन् नि अनि मुक्ति पनि पाएछौँ, हामी सित्तैमा मुक्ति पायो मन लाग्दै जिए हुन्छन्, उनीहरूले त कहिले पनि नयाँ गरी जन्मेका रहेनछन् भन्ने प्रमाण दिइरहेछन् उनीहरूले। किनभने परमेश्वरले त कहाँ मन लाग्ने जिउन दिनुहुन्छ आफ्ना छोराछोरीलाई? तपाईँले पनि दिनुहुन्न, हामी त दुष्ट बुवा आमाहरू भएर पनि आफ्नो छोराछोरीहरूलाई हप्काउँछौँ, होइन, सुधार्न खोज्छ, हाम्रो बुवाले त एकदम गर्नुहुन्छ। अर्को कुरा, परमेश्वरले गर्नुहुने यो पापको अनुशासन चाहिँ आनन्दमय चाहिँ हुँदैन। यो चाहिँ हिब्रू 12:11 लेखेको छ। अनि कुनै पनि ताडना अहिलेलाई आनन्दमय होइन तर दुःखमय नै देखा पर्छ। अनि परमेश्वरले हामीलाई चाहिँ एउटा तालिम दिँदै हुनुहुन्छ, यहाँ लेखेको छ, तर दुःखमय नै देखा पर्छ, तरै पनि यस तालिमद्वारा अभ्यस्त भइसकेकाहरूको निम्ति यसले पछिबाट धार्मिकताको शान्तिमय फल दिनेछ। तर छ नि, हामीले परमेश्वरले हामीलाई सुधार्न खोज्दाखेरि चाहिँ हामीले उहाँलाई चाहिँ अवरोध दिन सक्छौँ, उहाँलाई चाहिँ हामीले बाधा दिन चाहिँ सक्छौँ। अब हामीले विभिन्न तरिकाले बाधा दिन सक्छौँ। एक त हिब्रू 12:5 भनेको छ, हामीले चाहिँ हल्का ठान्न सक्छौँ, है, तुच्छ ठान्न सक्छौँ परमेश्वरको अनुशासनमा। जस्तो कि मैले अस्ति सुनेको थिएँ, एउटा बच्चाले उसको अभिभावकलाई भनेछ, तपाईँले मलाई जति पिटे पनि मारे पनि म चाहिँ होइन म त त्यो काम गर्दै गर्दिनँ भनेछ। त्यो त तुच्छ ठानेको, हल्का ठानेको उसको अभिभावकको त्यो अनुशासनलाई। हामीले त्यसो गर्नुहुन्न परमेश्वरलाई। हिब्रू 12:5 ल्याएको छ, अनि तिमीहरूले त्यस अर्थीलाई बिर्सेका छौ जसले तिमीहरूसँग छोराहरूसँग झैं बात गर्दछ, हे मेरो छोरा, प्रभुको ताडनालाई तुच्छ नठान। न त होइन, पहिलो भाग थियो है, एक चाहिँ हामीले तुच्छ ठान्न सक्नु त्यो राम्रो हुँदैन, अर्को चाहिँ हामी हताश पनि हुन सक्छौँ है, एकदम निराशामा डुब्न सक्छौँ। होइन, परमेश्वरले हामीलाई भलाइ गर्न खोजिरहनु भएको छ, हामी त झन् होइन हताश। हिब्रू 12:5 भनेको छ, त्यस्तो नगर, न त उहाँद्वारा तिमीले हप्की पाउँदा हताश हो। उहाँले त हामीलाई सुधार्न खोज्नु भएको है, परमेश्वरसँग हामी नरिसाउँ है। अर्को चाहिँ हामीले चाहिँ अस्वीकार गर्न पनि सक्छौँ परमेश्वरको यो ताडनालाई, त्यो पनि राम्रो हुँदैन। हिब्रू 12:7 भनेको छ, यदि तिमीहरूले ताडना सह्यो भने, अनि हामीले चाहिँ त्यो जेको लाग्यो त्यो भएर जानुपर्छ त्यो अनुभव, त्यो ताडना। अर्को चाहिँ हामी चाहिँ के पनि गर्न सक्छौँ, ल अब त्यसो भए म सेवा गर्दिनँ प्रभुको है, जेसुकै होस्। अब त्यो पनि राम्रो हुँदैन। हिब्रू 12:12 हेर्नुहोस् त, यसकारण लत्रिएका हातहरू रे है, लत्रिएको हात भने अब काम गर्न छोडे है, म अब चाहिँ प्रभुको सेवा गर्दिन भन्न, कतिजना त्यस्तो पनि हुन्छ, त्यो हुँदैन। अर्को चाहिँ कसैले चाहिँ अब म प्रार्थना गर्नु पनि छोडिदिन्छु, अब होस् जसुकै होस् है, त्यो पनि हुँदैन। हेर्नुहोस् है, हिब्रू 12:12 भनेछ, यसकारण लत्रिएका हातहरू र कमजोर घुँडाहरूलाई सिधा पार, घुँडा त हामी टेक्नुपर्ने हो, प्रार्थना गर्नुपर्ने परमेश्वरलाई, तर अब त कमजोर घुँडा त्यसलाई सिधा पार भन्दैछ है। अनि अर्को चाहिँ हामी के पनि गरेर परमेश्वरको त्यो अनुशासनलाई बाधा दिन सक्छौँ भने, होइन, बाटोबाट नै भड्किएर एकातिर लाग्दै रहे क्या। हेर्नुहोस् यहाँ भनेको छ 13:13, अनि लङ्गडो बाटोबाट नभड्कोस् तर बरु त्यो निको होस् भनेर आफ्ना पाउको निम्ति सिधा बाटाहरू बना। त्यसैले परमेश्वरको त्यो अनुशासन आनन्दमय त हुँदैन है, तर हामीले चाहिँ परमेश्वरको उद्देश्य जान्दै हामी त्यसलाई बाधा नदिउँ है, उहाँलाई काम गर्न दिउँ होइन। तपाईँको जीवनमा केही गरिदिनुहुन्छ नि भने सिकाउनु चाहिँदै हुनेछ होइन, प्रभु म सिक्न चाहन्छु भनेर भन्नु न, होइन, त्यो हो तरिका। अनि त्यसैले मैले गर्नुपर्ने कर्तव्य भनेको के हो त, यति हो कि मैले आफ्नो पाप स्वीकार गर्न उहाँको सामु, अनि यो भनेको चाहिँ पापलाई लुकाउनुको ठिक उल्टो हो है, पापलाई लुकाउनु त स्वीकार नगर्नु, पापको लागि बहाना बनाउनुको उल्टो हो पाप स्वीकार गर्नु चाहिँ, अथवा अरू कसैलाई दोष्याउन उसले गर्दा है, त्यो पनि काम छैन है। हामीले त पाप स्वीकार गर्नु, हाम्रो कर्तव्य चाहिँ त्यति हो, जब परमेश्वरले हामीलाई अनुशासन गर्दै केही सिकाउन खोज्दैनन्छ स्वीकार गर्ने, त्यति हामीले गर्नुपर्ने, अनि उहाँले हामीलाई सिकाउनुहुन्छ। जस्तै दुईटा कुरा हेरौँ है, किन क्रिस्चियनलाई यो संसारमा विभिन्न दुःख पर आइपर्छ, एक त श्रापित संसारमा छौँ किन नआओस् है, दोस्रो चाहिँ हामी उहाँको छोराछोरी भएकोले अनि हामी पाप गर्दा चाहिँ उहाँले अनुशासन गर्ने भएकोले। अब अर्को हेरौँ, याकुब एक अध्यायमा जाउँ त, याकुब एक अध्याय दुईदेखि आठ, याकुब एक अध्याय दुईदेखि आठमा चाहिँ अब तेस्रो कुरा पढ्छौ। यो चाहिँ के हो भने, विश्वासीको जाँच गरिनलाई उसले दुःख भोग्दछ, उसको विश्वास जाँचिनु परेकोले पनि उसले दुःख भोग्दछ। पहिलो कुरा है, पहिलो पढौँ यो याकुब एक दुईदेखि आठ। मेरा भाइहरू हो, जब तिमीहरू नाना प्रकारका परीक्षाहरूमा पर्दछौ तब यसलाई पूरा आनन्द सम्झ। यो जानेर कि तिमीहरूको विश्वासको जाँचले धीरज उत्पन्न गर्छ, तर धीरजलाई आफ्नो सिद्ध काम गर्न देऊ, कि कुनै कुराको खाँचो नपर्ने गरी तिमीहरू सिद्ध र पूर्ण हो। तर तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने उसले परमेश्वरलाई मागोस्, जसले सबै मानिसहरूलाई मन खोलेर दिनुहुन्छ र हपार्नुहुन्न, र अनि उसलाई यो दिइनेछ, तर उसले पटक्कै शंका नगरिकन विश्वाससित मागोस्, किनकि जसले शंका गर्दछ ऊ बतासद्वारा बहाइएको र यताउता पारिएको समुद्रको छाल जस्तो हो, किनकि त्यस मानिसले म प्रभुबाट कुनै चिज पाउनेछु भनी नसम्झोस्। दुई चित्ते मानिस आफ्ना सबै चालचलनमा चञ्चल हुन्छ। अब दुःखहरूको एउटा एकदम मुख्य उद्देश्य है, दुःख किन आइपर्यो, अब त्यसको एउटा मुख्य उद्देश्य के हो भने तपाईँको र मेरो विश्वासलाई जाँच्नु हो है। परमेश्वरले उहाँको हिसाब किताबमा चाहिँ विश्वासलाई धेरै मूल्यको ठान्नुहुन्छ, क्या धेरै मूल्यको उहाँको हिसाब किताबमा। बिना विश्वास परमेश्वरलाई के पार्नु असम्भव छ, खुसी पार्नु असम्भव छ। हिब्रू 11 छ। क्रिश्चियन जीवन के को बारेमा हो, विश्वासको बारेमा, विश्वासको जीवन हो। विश्वासबाट सुरु गर्छौ, विश्वासद्वारा जिउँछौ, विश्वाससम्मै हो यो है। अनि आदम र हवाले जब पाप गरे नि, त्यो बेला त परमेश्वर आम्ने सामने कुरा गर्नुहुन्थ्यो, तर आदम र हवाले पाप गरेपछि र उनीहरूले चाहिँ होइन उनीहरूमाथि जुन परमेश्वरको अधिकार थियो त्यो अधिकारलाई नै अब होइन जुवाबाट फुत्किन खोजेपछि, इन्कार गरेपछि, परमेश्वरले चाहिँ के गर्नु भने मानव जातिबाट आफूलाई लुकाउनु भयो, र अब चाहिँ उहाँलाई विश्वासैद्वारा उहाँको वचनलाई विश्वास गर्नुपर्ने उहाँले माग राख्नुभएको छ। बाइबलभरि नदेखिकन उहाँले भनेको कुरा चाहिँ हामीले पत्याउनुपर्छ, यो नै उहाँले चाहिँ माग राख्नु भएको छ। दोस्रो कुरा चाहिँ अब विश्वास भन्ने कुरा सधैँ जाँचिने कुरा हो। अनि हिजो भन्दै हुनुहुन्थ्यो है, मिना भन्ने आउनुभएको छ यहाँ आज, ठाडेको आउनुभएको छ नि, अब उहाँ मात्र होइन तर अरू पनि हुन्छन् है। कोहीले चाहिँ म पनि विश्वास गर्ने हो भन्यो भने चाहिँ अब उसको विश्वास जाँचिन्छ है, कोहीदेखि नडराउनु छ, कोहीदेखि डराउँदैन, अनि त्यसपछि त जाँचिन्छ त्यो पनि। अनि समाजले अनि फलानाले त्यहाँ होइन त्यस्तोमा जाने हो के भन्न थालेपछि ए अनि त्यसपछि त अनेक बहानाहरू आउनु थाल्छ है, फलानाले नज भनेछ, उसले यस्तो भनेको छ, अहिले चाहिँ नहोला, राम्रो त राम्रै लागेको थियो है, अब खै त अब विश्वास म गर्छु भन्यो भने त्यो विश्वास चाहिँ जाँचिएर छोड्छ हेर्नुहोस् है। त्यसैले हो प्रभु येशूले चाहिँ त्यो ढुङ्गेनी जमिन छ नि, ढुङ्गे ढुङ्गाको जमिनमा छरिएको बिउको कुरा गर्नुभएको थियो, जुन बिउ चाहिँ तुरन्त उम्रिँदो चाहिँ रहेछ, छिटो छिटो उम्रिँदो रहेछ, तर कष्टको कारणले त्यो मरेर जान्छ, उसलाई सतावट, उसलाई दुःख कष्ट आएपछि मरेर गयो। अनि त्यस्तै हामी विश्वासीहरूको जीवनमा पनि हामीले चाहिँ अब म प्रभुमा अगाडि बढ्छु, अब म चाहिँ दिनदिन बाइबल पढ्छु, अब चाहिँ म प्रभुलाई मेरो धनबाट म दिन्छु, उहाँलाई अबदेखि चाहिँ म मण्डलीमा विश्वास योग्य हुन्छु, अब चाहिँ म सुसमाचारहरूलाई सुनाउँछु, म लजाउँदिन, अब त्यो भन्न थालेपछि अनि राम्रो हो, त्यो निर्णयहरू गर्नुपर्छ, त्यो निर्णय गर्नुभएपछि अनि अब चाहिँ त्यो विश्वास चाहिँ जाँचिन्छ, त्यहाँ के आउन थाल्छ, अनि तपाईँले चाहिँ अब त्यहाँ खारिने मौका अनि तपाईँ साँचो मुखले भने हो कि हृदयले भने त्यो पनि थाहा हुन्छ है। अनि अर्को छ यहाँ दुई पदमा समस्याहरू नाना प्रकारका भनेछ, मेरा भाइहरू जब तिमीहरू नाना प्रकारका परीक्षाहरू, यसको मतलब समस्याहरू धेरै किसिमका रूपमा आउने गर्छन्, एउटै खाले मात्र होइन। अनि यहाँ यो यो परीक्षा चाहिँ यो शैतानले गर्ने परीक्षाको कुरा चाहिँ गरेको होइन यो पदमा चाहिँ, होइन, किनभने शैतानले गराउने परीक्षा चाहिँ कस्तो भने हामीलाई पाप गराउन खोज्छ। तर यो परीक्षा यसमा पुरा आनन्द सम्झ भन्ने खालको परीक्षा चाहिँ के भने परमेश्वरले नै हाम्रो विश्वास जाँच्नलाई पठाउनु भएको, आउन दिनुभएको समस्याहरूको कुरा गरेको है। अनि दुई पदमा भनेछ हामी परीक्षामा पढ्दछौँ भनेछ, हामीले खोजी खोजी हिँडे त होइन होला है। यसको मतलब चाहिँ हामी सोच्दै नसोचेको बेलामा परीक्षा पर्छ, त्यस्तो छ कि यो परीक्षाहरू भन्ने कुरा हाम्रो जीवनमा हुने दुःखहरू। अनि हाम्रो कर्तव्य भनेको के हो त, हाम्रो कर्तव्य भने चाहिँ हामी धैर्य गर्न, नातिन, परमेश्वरलाई हेर्न अनि उहाँलाई नै आफ्नो इच्छा पूरा गर्न दिनु हाम्रो जीवनमा, उहाँको असल योजना छ। यो धैर्य भनेको चाहिँ कहाँबाट आउँछ, परमेश्वरको वचनबाट आउँछ। एक्चुली हेरौँ न ल, दोस्रो थेसलोनिकी एक अध्यायको चार पदमा धैर्य कहाँबाट आउँछ, परमेश्वरको वचनद्वारा आउँछ। दोस्रो थेसलोनिकी एक अध्यायको चार पदमा लेखेको छ, यहाँसम्म कि तिमीहरूले सहेका तिमीहरूका सबै सतावट र कष्टहरूमा तिमीहरूले देखाएका धीरज र विश्वासका निम्ति परमेश्वरका मण्डलीहरूमा हामी आफै तिमीहरूका विषयमा गर्व गर्दछौँ। थेसलोनिकीहरूलाई निकै सतावट आएको थियो अनि उनीहरूको धैर्य चाहिँ विश्वास सँगसँगै परमेश्वरको वचनबाट चाहिँ आएको थियो, उनीहरूलाई चाहिँ उनीहरू त्यसरी सहन सके। अनि यो दुईटै कुरा, यो धैर्य भन्ने कुरा विश्वास भन्ने कुरा होइन, धैर्य भन्ने कुरा विश्वासबाट अनि धैर्य विश्वास दुईटै कुरा चाहिँ परमेश्वरको वचनबाट आउँछ। त्यो त हामीलाई रोमी 10:17 अलिअलि थाहा छ नि होइन, किनकि विश्वास सुनाइबाट र सुनाइ चाहिँ परमेश्वरको वचनबाट, परमेश्वरको वचनबाट चाहिँ हाम्रो विश्वास आउँछ। तर छ नि एउटा खतरा छ, परीक्षामा जहिले पनि हामी चाहिँ दोमन गर्न थाल्न सक्छौँ। दोमन भनेको दुई चित्ते है, यता पनि हेर्ने अनि यता पनि हेर्ने, त्यो चाहिँ खतरा हो। भनेको चाहिँ अब शङ्का गर्न थाल्ने भनेको यो दोमन भनेको, यो भनेको चाहिँ अब पछि हट्न थाल्ने भनेको चाहिँ, यो भनेको चाहिँ आत्मिक रूपमा चाहिँ अब अस्थिर हलचल गर्न थाल्नेलाई जनाउँछ, त्यो चाहिँ खतरा हो। अब हुन त परमेश्वरले चाहिँ हरेक घडी चाहिँ तिमीहरूको विश्वास चाहिँ सयमा सय हुनुपर्छ नत्र भन्ने त्यसरी भन्नुहुन्न, परमेश्वरले कहाँ भन्नुहुन्छ त्यस्तो। खालि उहाँले के भन्नुभएको छ भने हामीलाई उठेको शङ्कामाथि चाहिँ विजय हुनुपर्छ र उहाँको सेवा गर्न छोड्नुहुन्न, जल्दै भए पनि है, चार खुट्टा टेकेर भए पनि घस्रेर भए पनि गरिरहने है। अब हेर्नु न, सबै पुरानो नियमको विश्वासीहरूको अब हामीले अब्राहमको उदाहरण हेऱ्यौँ, साराको उदाहरण, याकुब, यिनीहरूको जीवन अध्ययन गऱ्यो भने उनीहरूको के विश्वास एकदमै सयमा सय त्यस्तो थियो र थिएन, पछि हुँदै गयो है। तर सुरुमा त उनीहरू होइन, हुन त बाइबलमा उनीहरूलाई विश्वासका वीरहरू भनेको छ, तर सुरुमा त कस्ता थिए उनीहरू। एकचोटि परमेश्वरले जब प्रतिज्ञा गर्नुभयो, अब्राहम कति थियो है, 900 पुगेको थियो, हवा के अरे सरा कति पुगेको थियो, 90 पुगेको थियो, अनि अब 1 तिम्रो छोरा जन्मिनुहुन्छ भन्दाखेरि तिम्रो दुईजनाले के गरे याद छ तपाईँलाई, गरेर हाँस्न थाल्यो सराई चाहिँ त्यहाँ पालभित्र गएर है, म 90 पनि अब बच्चा जन्मिन्छ र भनेर हाँस्दै, आदम पनि भुइँमा घोप्टो परेर मरिमरि हाँस्दैछ। अब उनीहरूको विश्वास त त्यस्तो ठुलो देखिँदैन यहाँ है, तै पनि कस्तो भने, तर उनीहरूको त्यो अविश्वासमाथि उनीहरू विजय प्राप्त गरे। पछि उनीहरूले महसुस गरे, हो त्यो त ठिक रहेनछ, पछुता होइन, उनीहरू चाहिँ सिके त्यसबाट, विजय हासिल गरे। अनि परमेश्वरले छ नि विश्वासका वीरहरूको नामको सूची लेख्दाखेरि अब्राहम, सारा, उनीहरूको नाम पनि छ, उनीहरूको नाम पनि छ, त्यसै हामीलाई त उत्साह है। उनीहरूले आफ्नो शङ्कामाथि विजय भएर पछि गएर त उनीहरू प्रभुबाट यसरी सम्मान समेत पाए। अनि अरू विश्वासी हेर्नुहोस्, हामीले अध्ययन होइन गर्नु छ, जस्तो कि दाउद भन्नेलाई चाहिँ, साउल भन्नेले चाहिँ खेद्दैको खेद्दैको खेद्दै के गरेको थियो, एकदम निराश भएको छ, जस्तो कि यसो पढ्नु न भजन सङ्ग्रह 42 यस्तो भजनहरू होइन ऊ निराश भयो तर त्यही भजनमा लेख्दा लेख्दा पनि ऊ उसले विजय भएको छ उसको निराशामाथि त्यस्तै हो त्यति हो हामीलाई परमेश्वरले खोज्नु भएको अयुबको बारेमा हेर्नु न ऊ पनि निराशमा पुगेको छ तर उसले पनि छोडेको छैन होइन परमेश्वरले मलाई मारे पनि म उहाँमा भरोसा गर्छु भन्छ उसले त है त्यसैले हामी चाहिँ लाई परमेश्वरले होइन 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 सिद्ध विश्वास मलाई थाहा छ हामीले सक्दैन भनेर तर बढ्दै जा अगाडि बढ्नु न म सिकाउँछु म बनाउँछु तिमीलाई भन्दै हुनुहुन्छ अन्तिममा चाहिँ हामीले तिनवटा कुरा हेऱ्यौँ मैले चाहिँ किन क्रिस्चियनलाई दुखाउँदो रहेछ एक एउटा श्रापित संसारमा जिइरहेकोले नम्बर दुई हाम्रो पापको कारण परमेश्वरले हामीलाई बेला बेला छडिलाउनु परेकोले नम्बर तीन चाहिँ विश्वास हाम्रो विश्वासलाई परमेश्वरले जाँच्न खार्न चाहनुहुन्छ यो उहाँलाई एकदम मनपर्ने कुरा विश्वास नै हो त्यसलाई चाहिँ निखुट बनाउन चाहनुहुन्छ चौथो कुरा चाहिँ हाम्रो आत्मिक उन्नति हुनलाई पनि हामीलाई दुःख आइपर्छ हाम्रो आत्मिक उन्नतिको लागि रोमी पाँचमा हेर्नुहोस् यो चाहिँ रोमी पाँचको एकदेखि पाँच रोमी पाँचको एकदेखि पाँच हाम्रो आत्मिक उन्नति हुनलाई पनि विश्वासी भएकोले दुःख हामी भोग्नुपर्ने हुन्छ यो पढौँ रोमी पाँचको एकदेखि पाँच यस कारण विश्वासद्वारा धर्मी ठहरिएका हुनाले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मेलमिलाप भएको छ कति राम्रो उहाँद्वारा विश्वासको कारणले हामीले यस अनुग्रहभित्र प्रवेश पाएका छौँ हामी त भित्र छिर्नु पाएछौँ यही अनुग्रहभित्र हामी खडा छौँ र परमेश्वरको महिमाको आशामा आनन्द मनाउँछौँ स्वर्गको निश्चित निश्चयता छ अनि यो मात्र होइन अब कुरा आउँछ यो मात्र होइन तर हामी सङ्कष्टहरूमा पनि आनन्द मनाउँछौँ यो कुरा जानेर कि सङ्कष्टले धीरज अनि धीरजले खारिएको गुण र खारिएको गुणले आशा उत्पन्न गर्छ अनि आशाले चाहिँ शर्ममा पर्न दिँदैन किनभने हामीलाई दिनुभएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयहरूमा खन्याइएको छ सङ्कष्ट सामान्य क्रिस्चियन जीवनको एउटा अभिन्न अङ्ग एउटा भाग नै हो घरको झ्याल भने जस्तो होइन झ्याल जहिले पनि हुन्छ घरमा झ्यालमै घर खै मैले देखाएको छैन अनि एउटा विश्वासी हो भने उसको जीवनमा सङ्कष्ट चाहिँ एउटा भाग नै हो यो सङ्कष्ट भन्ने शब्दलाई चाहिँ विभिन्न तरिकाले अनुवाद गरेको छ तर यो ग्रिक शब्द है त्यसको अर्थ चाहिँ थिच्नु भनेको यसरी थिच्नु है च्याप्नु दबाइनु होइन चारैतिरबाट चाहिँ त्यो थिचो मिचो हुनु त्यही हो सङ्कष्ट भन्ने शब्द अनि यसले चाहिँ हरेक प्रकारको दुःखलाई जनाउँछ कहीँ त्यसलाई कष्ट भनेको छ कहीँ प्रसूति वेदना भनेको छ कहीँ भार पर्नु भनेको छ विभिन्न तरिकाले अनुवाद गरेको छ बाइबलमा जस्तो कि एकचोटि योहन्ना सोह्र अध्यायमा हेरौँ त योहन्ना सोह्र अध्यायमा प्रभु येशूले योहन्ना सोह्रको 21 पदमा यो शब्द प्रयोग गर्नुभएको छ योहन्ना सोह्रको 21 स्त्री प्रसूति वेदना हुँदा शोकित हुन्छ किनकि उसको समय आइपुगेको हुन्छ तर बालक जन्मनसाथ संसारमा एउटा मानिसको जन्म भयो भने आनन्दको कारणले गर्दा उसले त्यस व्यथालाई फेरि सम्झना गर्दिन प्रसूति वेदना त्यो सङ्कष्ट भन्ने शब्द त्यही हो दोस्रो कोरिन्थीमा हेर्नुहोस् त दोस्रो कोरिन्थी आठ अध्याय दोस्रो कोरिन्थी आठ अध्यायको 13 पदमा त्यही हो सङ्कष्ट अथवा थिचिनु थिचोमिचो दबाव पर्नुलाई अर्को तरिकाले पनि अनुवाद गरेछ दोस्रो कोरिन्थी आठको 13 किनकि अरूलाई आराम होस् र तिमीहरूलाई चाहिँ भार परोस् भन्ने मेरो मतलब होइन भनेर पावलले लेख्दै थियो भार पर्नु होइन तिमीहरूलाई कष्ट दिन खोजे होइन भन्दैछ अब हाम्रो कर्तव्य के हो त जब हामी थिचोमिचोमा परिरहन्छौँ होइन विभिन्न कुरा है हाम्रो कर्तव्य भने चाहिँ हाम्रो मनलाई चाहिँ ठिक राख्नुपर्छ है हाम्रो मनोभावलाई हाम्रो सोचाइलाई चाहिँ ठिक राख्नुपर्छ त्यो कुरा चाहिँ रोमी पाँचले हामीलाई सिकाउँछ किन त्यहाँ त भनेछ सङ्कष्टहरूमा पनि हामी आनन्द मनाउँछौँ अरे उसले चाहिँ ठिक मन राखेर चाहिँ हेरौँ त हामी सिकाउँथ्यौँ रोमी पाँचको तिनमा के भनेको यो रोमी 5:3 अनि यो मात्र होइन भनेको चाहिँ खालि अब हामी स्वर्ग जानेछौँ भनेर मात्र आनन्दित छैन, त्यसमा त अवश्य आनन्दिन्छ, तर यही संसारमा हुँदाखेरि पनि संकष्ट आइपर्दाखेरि पनि के भनेको आनन्द मनाउँछौ? गीत गाएर बस्नु भने हो, अब हुनसक्छ हामीले अर्कै खालको गीत पनि गाउँला, तर खास के भन्न खोजेको नि यो चाहिँ, यो यसको मतलब चाहिँ कुनै यो आनन्द मनाउने यो यो ग्रिक शब्द यसलाई नेपालमा यसरी अनुवाद गर्न सकिन्छ, त्यो मतलब चाहिँ संकष्टमा पनि ढुक्क बस्न है, हुन त एकदम अयथा भइरहेछ, हामीलाई रुन पनि मन लागेको छ, त्यही पनि हृदयमा चाहिँ भित्र मनमा चाहिँ हामी निर्धक्क छौँ है, आशा रहित छैन, हामीलाई पुरा एकजनामा भरोसा छ, प्रभु येशूमा। अनि जस्तो कि एकचोटि पहिलो कोरन्थीमा हेर्नुहोस् त, यसलाई अलिक प्रकाश पार्नलाई, पहिलो कोरन्थी 1:31 हेरौँ त, यही शब्द तर अर्को तरिकाले यहाँ अनुवाद गरिएको छ, रोमी के अरे पहिलो कोरन्थी 1:31 भनेछ, र लेखी अनुसार जसले गर्व गर्दछ उसले प्रभुमा गर्व गरोस्। त्यसैले यो संकष्टमा आनन्द मनाउँछु भने चाहिँ संकष्टमा पनि म प्रभुमा म गर्व गर्दैछु, उहाँमा चाहिँ उहाँले मलाई छोड्नुहुन्न, उहाँले मलाई सहायता गर्नुहुन्छ, उहाँले केही न केही गर्दै, त्यसरी चाहिँ उहाँमा चाहिँ हामी आनन्द मनाउँदैछौँ भनेको, हाम्रो भरोसा चाहिँ राखिरहेछौँ। अनि यहाँ 3:21 पनि हेर्नुहोस् त, पहिलो कोरिन्थी 3:21, यसै कारण कसैले पनि मानिसहरूमा गर्व नगरोस्, त्यही शब्द हो, हामी त प्रभुमा गर्व र ढुक्क हुँदैछौँ। यही शब्दलाई पहिलो कोरिन्थी 4:7 पनि हेर्नुहोस् त, अलिकति यो बुझ्न, पहिलो कोरिन्थी 4:7, किनकि कसले तिमीलाई बेग्लै हुने लगायो, अनि तिमीसँग के छ र जो तिमीले अरूबाट पाएका छैनौ, तर तिमीले पाएकै हो भने मानव तिमीले पाएकै होइन जस्तो गरी किन घमण्ड गर्दछ। त्यो शब्द छ नि, आनन्द मनाउनु भनेको घमण्ड गर्नु पनि हो, तर प्रभुमा चाहिँ हामी चाहिँ गर्व अथवा घमण्ड गर्नु भन्ने रहेछ त्यसको अर्थ है, त्यसैले अब अर्थ बुझ्दैछ। संकष्टमा पनि आनन्द मनाउनु भनेको चाहिँ प्रभुमा चाहिँ हामी घमण्ड गर्दैछौँ, गर्व गर्दैछौँ, प्रभु फेल खानुहुन्न, प्रभु येशूले मसँग झुट बोल्नुहुन्न भनेर भरोसा गर्नु, दुःख त आइरहेछ। त्यसैले यो यसको मतलब चाहिँ हाम्रो मार्गमा हामी हिँड्दाखेरि जस्तो सुकै कष्ट आए पनि एउटा विश्वासी चाहिँ परमेश्वरमा निर्धक्क हुन सक्छ भनेर सिकाउँदैछ, अनि रहनुपर्छ, बुझियो है। त्यसैले यदि विश्वासले एउटा विश्वासीले यस्तो प्रकारले भनेको विश्वास सहित उसले त्यो दुःखलाई सह्यो भने नगर्न पनि सक्छ, भताभङ्ग पनि हुन सक्नुहुन्छ तब, तर त्यो नगर्नुहोस्, त्यो हुन सट्टामा तपाईँ विश्वास सहित जे आइपरेछ त्यसलाई सहनु भयो भने के हुन्छ थाहा छ, त्यो संकष्टले तपाईँको जीवनमा एउटा अनुभव दिलाउँछ, तपाईँले एउटा अनुभव प्राप्त गर्नुहुन्छ, जुन अनुभव पाएर अब तपाईँले चाहिँ अरू दुःख कष्टमा परेकोलाई चाहिँ अब सान्त्वना दिन सक्नुहुन्छ, केही हुँदैन म पनि भएर गइसकेँ त्यसमा चाहिँ प्रभुले मलाई यसरी सम्हाल्नु भयो भनेर चाहिँ अब उसले भन्न सक्छ, नभए कहाँबाट सक्ने हो त्यस्तो कुरा बुझ्दै हुनुहुन्छ, अनि अरूको लागि आशिष बन्न सक्छ। एउटा कारण त्यो हो, हामीलाई यो संसारमा एउटा मण्डलमा एउटा शरीरको अङ्गहरूको रूपमा राख्नु भएको छ, अनि त्यो प्रभुको सेवा हो है। त्यसैले तपाईँलाई जे जे आइपरिरहेछ नि त्यो अरूको फाइदाको लागि पनि हो भन्ने कुरा नबिर्सनुहोस्। तपाईँले केही सिक्नु छ, अनुभव पाउनु छ, अनि अब आशा रहितहरूलाई है, हराएकाहरूलाई, अनि कमजोर विश्वासीहरूलाई तपाईँले चाहिँ अब साहस दिन सक्नुहुन्छ, एकअर्कालाई सम्झाउ सिकाउ किन भने त्यतिकै यसो पढेर एउटा बताऊ भने त होइन नि, तपाईँको जीवनमा केही हुनु पर्यो नि, बुझ्दै हुनुहुन्छ ल। यदि एउटा विश्वासीले चाहिँ दुःख आइपर्दा उसले विश्वाससित ठिक तरिकाले उसले त्यो सह्यो भने त्यो संकष्टले के गराउँछ भने परमेश्वर माथिको उसको त्यो विश्वास निर्धक्कतालाई अझ बलियो बनाउँछ, बलियो हुनु भने नि यसरी अझ बलियो बनाउँछ, जुन चाहिँ रोमी 5 यहाँ लेखेको कुरा हामीले पढौँ, अनि यसपछि हामी भजन एउटा गाएर अन्त गर्नुपर्ने छ। रोमी 5:4-5 हेर्नु न, त्यसैले भनेछ तीन पनि है, अनि यो मात्र होइन तीन पद, तर हामी संकष्टहरूमा पनि आनन्द मनाउँछौँ, पूरा निर्धक्क हुन्छौँ प्रभुमा। यो कुरा जानेर कि संकष्टले धीरज उत्पन्न गर्छ, अनि धीरजले खारीको गुण अनुभव भनेको त्यसलाई चाहिँ अनुभव उत्पन्न गर्छ, प्रमाणित गराउँछ रे क्या हामीलाई। र खारीको गुणले आशा, आशा भनेको झन हामी निश्चित प्रतीक्षामा हामी चाहिँ अघि बढ्न थाल्छौँ। अनि आशाले चाहिँ शर्ममा पर्न दिँदैन, किनभने हामीलाई दिनुभएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयहरूमा खन्याइएको छ। परमेश्वरको प्रेमलाई गहिरोसँग चिन्ने उपाय नै यो रहेछ, एउटा उपाय परमेश्वरले। अर्को अन्तिममा चाहिँ अनि भजन कि यदि एउटा विश्वासीले विश्वास सहित यो संकष्टलाई सह्यो भने संकष्टले उसलाई आत्मिक रूपमा बढाउँछ। यही खण्डले बताइदिन्छ, सुनलाई खार्न के चाहिन्छ, सबैले भन्नुहोस् त, सुनलाई खार्न के चाहिन्छ, आगो चाहिन्छ। अनि विश्वासीलाई पनि दुःख कष्ट आइपर्नु पर्ने रहेछ, तर चाहिनुभन्दा बढी, सहन सक्नुभन्दा बढी कहिले पनि उहाँले दिनुहुन्न। अनि यो कारण पनि हो होइन, पाको विश्वासीहरूलाई हामीले कदर पनि गर्नुपर्छ, उनीहरूले धेरै अनुभव भइरहेका छन्। आउनुहोस् हामी प्रार्थना गरौँ। अनि नारायण भाइले सहायता गर्नुहोस्। धन्यवाद छ पिता, वचनद्वारा तपाईँको हातमा सुम्पन्छ यो वचनलाई, हृदयमा सम्हालिराख्न अब सहायता गर्नुहोस्, यसलाई शैतानले खोसेर लैजान नपाओस्, अनि यहाँ सहायता गरिदिनुहोस् हरेकलाई, हराएकोलाई पनि कायल पार्नुहोस्। धन्यवाद छ प्रभु येशूको नाममा, आमेन। एउटा भजन गर्न सकिन्छ कि भन्ने सोचेको नानीलाई, सकिन्छ भने यसो